راضی امام جس سے ہو کردار بنا دے، اللہ مجھے ایسا عزادار بنا دے۔
بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، والصلاة والسلام على سید الانبیاء والمرسلین حبیب الہ العالمین ابی القاسم محمد صلی علی محمد وعلى آله الطيبين الطاهرين، سيما بقية الله في الأراضين. قال الله تعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم، أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. درود بھیجے گا محمد و آل محمد، اللهم صل على محمد محمد وعجل فرجهم. رب دیار عالم کا انتہائی لطف و کرم، انتہائی احسان، اہل بیت اطہار علیہ السلام سے توسل پا جانا، ان کی محبتوں کا دلوں میں آنا، ذکر سید الشہداء کے لیے پہنچ جانا، یہ خدا نے متعال کی وہ عظیم الشان نعمتیں ہیں جو گویا ہمیں بغیر کسی محنت اور مشقت کے نصیب ہو گئیں۔ خدا نے متعال نے لطف و کرم کیا، شب منصوب شہادت سے اہل بیت اطہار علیہ السلام کی خدمت میں عرض تسلیت کے لیے، وقت کے امام کے حضور ادائے احترام کے لیے، ان کے ظہور کی تعجیل کی دعا کے لیے، اور انشاءاللہ ان مجالس کے نتیجے میں اپنی عبادات کو اور بہتر سے بہتر بنا سکیں، درود بھیجیں محمد و آل محمد، اللہم صلی علی محمد و آل محمد وعجل فرجہ. خدا تعالیٰ نے انسان کو جتنی بھی نعمتیں دی ہیں، ان نعمتوں کے استعمال میں انسان کو آزاد چھوڑ دیا ہے. کچھ انسانوں کو خدا نے خاص صلاحیتیں دی ہیں، کچھ انسانوں کو کچھ صلاحیتوں سے محروم کیا، یہ خدا کا نظام ہے. کچھ لوگوں کو کچھ صلاحیتیں دیتا ہے، آپ نے دیکھا ہوگا مثال کے طور پر کسی کی، جس کو ہم لوگ آئی کیو کہتے ہیں، وہ بہت زیادہ ہے، کسی کی آئی کیو کم، کسی کے پاس ممکن ہے بینائی نہ ہو، ممکن ہے کسی کی سوچنے سمجھنے کی طاقت زیادہ ہو، یہ اللہ کا نظام ہے، اس نے مختلف انسانوں کو مختلف طاقتوں کے ساتھ خلق کیا ہے. لیکن کوئی بھی طاقت اس نے دی ہو، استعمال اس نے ہمارے اور آپ کے ہاتھ میں آزاد چھوڑ دیا، اب کیسے استعمال کریں گے؟ اور ظاہر ہے کہ جو سب سے بڑی طاقت خدا نے دی ہے وہ فیصلہ کرنے کی طاقت دی ہے. فیصلہ کرنا، ایک ہدف تک پہنچنے کے لیے منصوبہ بنانا، ورنہ اب یہاں پہ ظاہر ہے کہ اس معاملے کو تفصیل سے تو کوئی بھی نہیں کہہ پائے گا، وہ یہ کہ بھائی یہ جو جانور تھے، یہ اگر تاریخی اعتبار سے دیکھیں جیسے سائنس کہتی ہے، تو ये सब एक ही जैसे थे तो इंसान ने इतनी सिविलाइजेशंस कैसे बनाई। तो मिसाल के तौर पर कहते हैं कि भाई जिस्मानी एतबार से इंसान के पास कोई ताकत ऐसी नहीं थी जो दूसरे जानवरों में ना हो। दूसरे जानवरों में बहुत ताकत थी, जो इंसान के पास कौन सी ताकत थी जिसकी वजह से वो ये सब काम कर सका। तो ख़ास एक ताकत है, हदफ मुअय्यन करना, उस हदफ तक पहुँचने के लिए वसीले तैयार करना, ये दूसरे जानवर नहीं कर सकते थे। ऐसा नहीं है कि उनका काम आसान था, काम उन जानवरों का भी बहुत मुश्किल है। ज़ाहिर ये सब अल्लाह की निशानियाँ हैं जिसके ज़रिए से खुदा को पहचाना जा सकता है। आप जो पानी में रहने वाले कुछ जानवर हैं, साइज़ में भी बड़ा नहीं है, लेकिन अगर आप उसका काम देखें तो डैम बनाता है, डैम बनाता है। और उसके ऊपर रिसर्च हुई है कि भाई अगर ये जानवर एक जगह पे ना हो तो कितने ख़राब असरात उस इलाके के ऊपर पड़ते हैं। तो मिसाल के तौर पर इंग्लिस्तान में एक जगह पर उन्होंने एक इलाके में जो बिल्कुल ख़राब हो गया था इलाका, वहाँ पर उस जानवर को छोड़ा तो उसने कुछ ही मुद्दत ने पूरे इलाके को तब्दील कर दिया। वो डैम बनाता है, उसके अपने असरात होते हैं, लकड़ियों को काट काट के जमा करता है, पानी को रोकता है, बड़े काम है उसके। शहद की मक्खी को देखें, ये जो काम करती है शहद की मक्खी, अगर हम लोग इंसान आज की टेक्नोलॉजी में भी ये काम करें, मेरा ख्याल में 1 किलो शहद कई 1000 रुपए का पड़ेगा हमें, कम अज़ कम कई 1000 रुपए का शहद की मक्खी कर रही है। काम सादा नहीं है, काम बहुत पेचीदा है, तब्दील नहीं कर सकती। शहद की मक्खी ये नहीं कह सकती कि मैं आज से शहद नहीं बनाऊँ कुछ और बनाऊँ। वो जानवर ये नहीं कह सकता कि मैं आज से डैम नहीं बना रहा, मैं कुछ और बनाऊँगा। ये सिर्फ इंसान कर सकता है, हदफ बनाए अपना। अच्छा, अब तसव्वुर कीजिए, अगर कोई शख्स ज़िंदगी में हदफ ना बनाए तो फिर क्या है उसकी कीमत? फिर वो जानवरों के बराबर आएगा। अगर हदफ ना बनाए, मकसद ना बनाए, ज़िंदगी गुजर रही गुजार दो। कुरान करीम फरमाता है, याकुलून व यतमत्तऊन व युल्हिहिमुल अमल, खाते हैं मज़े लेते हैं, आरजुएं इन्हें घसीट रही हैं। और बहुत सारे इंसान ऐसे ही हैं, खा रहे हैं पी रहे हैं ज़िंदगी गुजार रहे हैं, आरजुएं उन्हें घसीट रही है। खुदा मुतआल ने कहा ये काफिर हैं, ये काफिर हैं। ये भी कभी आपके सामने शायद अर्ज़ कर चुका हूँगा, ये काफिर का लफ्ज़ ज़रूरी नहीं है उस आदमी के लिए इस्तेमाल हो जो शहादत और गवाही नहीं देता। नहीं, काफिर की इस्तिलाह कुरान करीम में वहाँ पे भी इस्तेमाल हुई है बाज़ उन लोगों के लिए जो गवाही देते हैं, अमल कुफ्र का है, अमल कुफ्र का करते हैं। तो इंसान की खासियत क्या होनी चाहिए? इंसान की खासियत होनी चाहिए हदफ बनाए, हदफ बनाए, उस हदफ को हासिल करने की कोशिश करे। अब वो क्या हदफ बनाए, चंद जुमले अर्ज करूंगा, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर, जो भी इंसान हदफ बनाएगा उससे उसकी कीमत बनेगी, जो भी इंसान का हदफ होगा उससे कीमत बनेगी। फ़र्ज कर लेते हैं, मिसाल अर्ज करता हूँ, जैसे कदीम ज़माने में बाज़ औक़ात लोग सोच लिया करते थे, भाई मेरी ज़िंदगी का हदफ क्या है? मेरी ज़िंदगी का हदफ यह है कि मैंने अपने बच्चे को पढ़ाना है, इसने अच्छी जगह पर जाना है, और थोड़ा सा मैं नीचे लाता हूँ, मैं एक अच्छी जगह पे जॉब करेगा, ये कमाने वाला बनेगा, मेरे बुढ़ापे में मेरा साथ देगा, इसका ख़ानदान होगा, इसके बच्चों को देख लूँगा, फिर मैं चैन से मर जाऊँगा। तो ज़िंदगी का हदफ क्या हुआ? ज़िंदगी का हदफ ये हुआ कि मेरे एक या चंद बच्चे होंगे, वो नौकरियों पर जाएंगे, वो पैसा कमाएंगे, उनके बच्चे होंगे, मामला ख़त्म। तो इस बंदे की कीमत क्या है? वो चंद बच्चे, बहुत अच्छी सूरत हुई तो वो चंद बच्चे, इससे ज़्यादा तो नहीं हुई फिर। अच्छा, अब मिसाल के तौर पर और बड़े सतह पे जाएं तो क्या हो? तो मिसाल के तौर पर ये सोचे कि मिसाल के तौर पर बच्चों में अपना फैमिली होगी, अपने बच्चों की तरबियत करूँगा, अपने बच्चों की तरबियत करूँगा, उनके भी बच्चे होंगे, वो भी तरबियत पाएंगे, और ये अपने वक्त के इमाम की नुसरत करेंगे। ठीक है, वही सिनेरियो है, शायद देखने में वही काम करेगा, भाई अब जो इंसान अपने बच्चे को तालीम देना चाहता है, तरबियत करना चाहता है, ये जॉब करेगा या नहीं करेगा? ये भी करेगा, मसलन जॉब करेगा, बिजनेस करेगा। जो इसके बच्चे होंगे वो जॉब बिजनेस करेंगे, कमाएंगे या नहीं कमाएंगे? वो भी कमाएंगे। जाहिर में दोनों एक जैसा है, बहुत फ़र्क है, फिर भी बहुत फ़र्क है। आप और मैं सबसे पहले ये देखें हमारे हदफ की कीमत कितनी है, हदफ की कीमत कितनी है, ज़िंदगी का असली हदफ क्या है। और उसके बाद एक बड़ा ख़तरनाक मसला है जो मैं अब कई दफ़ा बोल बोल के थक गया, कुछ बात कभी किसी को समझ में नहीं आती, उल्टी सीधी बातें शुरू हो जाती हैं। आप सिर्फ एक जुमले में, दो जुमले में अर्ज़ करूँगा, आप अपनी ज़िंदगी जिस काम में भी लगा रहे हैं ना, चाहे हलाल कमाई के लिए, उसको भी चेक करें वो क्या है। मसलन मैं एक जगह पे काम करता हूँ, कंपनी में फ़र्ज़ कर लीजिए, उस कंपनी में काम करता हूँ, हक हलाल की कमाई कमाता हूँ, जो मेरा टाइम है आता हूँ, जो मेरा टाइम है उस पर जाता हूँ, जो मुझसे असाइनमेंट दी जाती है मैं बिल्कुल इंसाफ के साथ करता हूँ, सही है। इससे मुझे कुछ हक हलाल की कमाई मिलती है, उस हक हलाल की कमाई से मैं अपना घर चलाता हूँ, आदमी मुतमईन है कि मैं सही कर रहा हूँ। सिर्फ एक बात पूछनी पड़ेगी, वो कंपनी माशरे में कर क्या रही है? अगर वो कोई ऐसा काम कर रही है जो गलत है, अब इसकी कमाई हलाल होगी क्या? ये हम नहीं पूछते अपने दिमाग से, कहते हैं मैंने सही किया है। अरे भाई तुमने तो सही किया है, लेकिन तुमने जहां पे अपनी जिंदगी खर्च की है वो भी तो देखो कि वो क्या कर रहा है, वहां पे क्या हो रहा है। अब इस बात को मैं इससे ज्यादा नहीं अर्ज करूंगा, बस आप यहां तक आ जाइए सिर्फ कि भाई जिंदगी का एक मकसद होना चाहिए, मकसद आला मकसद होना चाहिए। वो मकसद कितना आला होना चाहिए? इतना आला होना चाहिए कि मेरे कब्र में जाने पे मकसद ख़त्म ना हो, बल्कि वहाँ से तो असल में शुरू हो। फिर बच्चे इमाम की नुसरत करेंगे, कब्र में जाने पे ख़त्म हो जाएगा? नहीं, ना इमाम ख़त्म होगा और ना इमाम की नुसरत के असरात कब्र पे ख़त्म होंगे, ये चलेंगे, खालिदीना फिया है ये। मेरी ज़िंदगी का मकसद है मैं एक घर बनाऊँ, कब्र में जाने पर चलेगा? नहीं, ये घर ऊपर रहेगा, मैं नीचे जाऊँगा। मेरी ज़िंदगी का मकसद नाऊज़ बिल्ला शोहरत है, शोहरत कब्र के नीचे जाएगी? नहीं, ऊपर पड़ी रहेगी। बॉडी बिल्डिंग है, जिसम ताकतवर हो, ये जिसम रहेगा? नहीं, ख़त्म हो गया मामला। हदफ वो बनाओ जिसकी कीमत हो, जिसके ऊपर कल खुदा के सामने खुदा पूछे मैंने तुमको सबसे बड़ी नेमत दी ज़िंदगी दी, अक्ल दी, तुमने कहाँ इस्तेमाल की? ये मैंने अर्ज़ कर दिया, इंशाअल्लाह इससे मुतसिल करते हैं अपने आराइज से, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। محمد مال محمد وعجل فرج جو اللہ کا بندہ ہوتا ہے وہ کسی اور چیز کو ہدف نہیں بناتا وہ خدا اور خدا سے وابستہ چیزوں کو ہدف بناتا ہے اور وابستہ کو میں بھی عرض کرتا ہوں ایک خدا ہے خدا کا نظام ہے خدا ہے خدا نے نبی بھیجے خدا نے آئمہ بھیجے خدا نے کتاب بھیجی خدا نے دین بھیجا ہے खुदा अपने बंदों को एक ख़ास जगह देखना चाहता है। इसका हदफ क्या होता है? इसका हदफ खुदा होता है या जो खुदा ने मुअय्यन किया। और असली तरीन हदफ क्या होता है? असली तरीन हदफ खुद खुदा। कल भी मैं एक जगह पे अर्ज़ कर रहा था, इस जुमले के ऊपर अगर ज़रा सा गौर करें, इन्ना लिल्लाह, क्या ये जुमला सही होगा अगर मैं कहूँ इन्ना लिल्लाह वह इन्ना इलल जन्नत राजऊन? हम अल्लाह के लिए हैं, जन्नत की तरफ पलट के जाएंगे, आप मानेंगे जुमला? नहीं मानेंगे आप। तो भाई अगर किसी ने सोचा हुआ है कि मेरा हदफ यह है कि मुझे जन्नत में पहुंचना है, तो ये इलैह राजऊन क्या कह रहा है? इलैह राजऊन का कहना यह है कि खुदा से कम किसी चीज को हदफ मत बनाओ। वो जन्नत हदफ नहीं है, वो खुदा का एक इनाम है। हदफ खुद खुदा है, हदफ खुद खुदा। ये कैसे होगा कि हदफ खुद खुदा होगा? इसके ऊपर हमें मेहनत करनी पड़ेगी। और ये जो इबादत का एक काम है, एक असर है, इबादत का एक असर ये हमारी ज़िंदगी के रास्ते को मुअय्यन करे। मैंने आपकी खिदमत में इसकी मिसाल दी थी हेडलाइट्स की। अगर किसी की लाइट सही जल रही हों तो वो देख सकता है कि मैं जा कहाँ रहा हूँ, गड्ढे में जा रहा हूँ, रोड के ऊपर हूँ, कहाँ जा रहा हूँ। अगर कोई शख्स वाकई अल्लाह की बंदगी सही करे, अल्लाह की बंदगी में चले, तो अल्लाह ने एक वादा किया है, युखरजुहुम मिनज़्ज़ुलुमाति इलन्नूर, تاریکی سے نکالے گا نورانیت میں رکھے گا. یہ قیامت کا ہے یا دنیا کا ہے؟ تو دنیا میں اگر ہمیں تاریکی سے نکال کے نورانیت میں رکھے گا تو اثر کیا ہوگا؟ اب مثال کے طور پر میں ایک چیز چیک کرنا چاہتا ہوں، اس کو بھی میں آپ کی خدمت میں عرض کر دوں اور پھر چند جملے اس حوالے سے آرائز ہوں گے. درود بھیجے گا محمد و آل محمد، صلی علی محمد و آل محمد وعجل فرج. یہ جتنی مشینیں یہاں پہ لگی ہوئی ہیں اس پنکھے سمیت، ان سب میں کچھ نہ کچھ بٹن لگے ہوئے کم اور زیادہ کرنے کے لیے. یہ سب کنٹرول ہیں، اس کی آواز کم اور زیادہ کرنے کے لیے بٹن ہے، اس کے لیے بٹن ہے. کہیں نہ کہیں یہ مشینیں میجر کرتی رہتی ہیں کہ کون سی چیز کہاں پہنچی. ان کیمراز کے اندر لائٹ بڑھاؤ لائٹ کم کرو، کلر بڑھاؤ کلر کم کرو، ڈسٹینس بڑھاؤ ڈسٹینس کم کرو، سب میں میجرمنٹ ہو رہی ہوتی ہے کہ کون سا کام کیسا ہو رہا ہے. میں آپ سے ایک بات پوچھتا ہوں، اللہ نے ہمیں اس میجرمنٹ کی طاقت دی ہے کہ ہم ہدف تک پہنچ رہے ہیں یا نہیں دیے؟ چھوٹی چھوٹی مشینوں میں یہ طاقت ہوتی ہے کہ انہیں یہ پتا چلے کہ ان کا کام کیسا چل رہا ہے. کہیں آٹو کریکشن ہوتا ہے، آپ آٹو پہ ڈال دو یہ خود صحیح کرتا رہے گا. بھائی کم سے کم اتنا تو ہمیں خدا نے طاقت دی ہوگی کہ ہمیں یہ پتا چلے بھائی ہمارا کام صحیح چل رہا ہے یا غلط ہو رہا ہے. وہ کیا ہے ہماری طاقت؟ کہاں ہے وہ طاقت؟ اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور. خدا ولی ہے مومنین کو تاریکی سے نکال کے نورانیت میں لاتا ہے. اس کی نشانی کیا ہے؟ میں ایک انسان ہوں، اتنے مدت سے مثلا وہاں پہ تھا، پھر پڑھنے گیا، پھر واپس آیا، اتنے عرصے سے کراچی میں رہ رہا ہوں، یہ کام کر رہا ہوں، وہ کام کر رہا ہوں، وہ تو سب ہو رہا ہے. یہ بتاؤ ظلمات سے نور آئے یا نہیں آئے؟ یہ سوال کیوں کرنا پڑ رہا ہے؟ سوال اس لیے کرنا پڑ رہا ہے کہ جو خدا ولی ہو تو خدا تو اپنا کام کم نہیں کرتا ہے. اگر خدا کو میں نے واقعا اپنا ولی مان لیا ہے تو خدا تو یہ کرے گا، صحیح ہے؟ اب صرف ایک بات رہ گئی، میں مان لایا ہوں یا نہیں لایا ہوں. خدا مومن کے ساتھ یہ کرتا ہے، ان کو ظلمات سے نکالتا ہے، نور کی سمت دے کر آتا ہے. بھائی مجھے پتا چلے گا یا نہیں پتا چلے گا؟ بہت آسانی سے پتا چل جائے گا. ظلمات سے نور پہ آیا یا نہیں آیا، پتا چلے گا یا نہیں چلے؟ بالکل پتا چل جائے گا. کیسے پتا چلے گا؟ کل میں نے ایک مثال دی تھی آپ کی خدمت میں، یاد دلا دیتا ہوں دوبارہ جلدی سے، کہ بھائی ایک میں نماز پڑھنے کھڑا ہوا، فیملی کے اندر بڑا اچھا ماحول تھا، سب پیار محبت کے ساتھ رہ رہے ہیں، میں نے والدین کو خوش کیا ہے، بچے میرے ماں باپ کے ساتھ بیٹھے ہوئے ہیں، ہم سب خوش ہیں، زہر کی نماز پڑھنے کھڑا ہو گیا. آپ نے یہ کہا تھا کہ یہ نورانیت ہے. پھر ہم نے مثال دی تھی کہ بھائی ایک خاندان ہے جس کے اندر جھگڑا چل رہا ہے، اس کا اس سے ٹینشن ہے، اس کی اس سے جنگ چل رہی ہے، اس نے اس کو ایک طنز مارا، اس نے اس طنز کا ایک اور جواب مارا. بعض اوقات خاندانی دعوتیں صرف ریسلنگ ہوتی ہیں، یہ ریسلنگز چل رہی ہوتی ہیں، اس نے اس کو وہاں بٹھایا، اس نے اس کو یہاں کھلا کر دیا، اور یہ کر دیا وہ کر دیا. اس دوران میں نماز کا ٹائم آ گیا، میں نماز پڑھنے کھڑا ہو گیا، یہ کیا نورانیت ہے؟ آپ نے کہا بھائی یہ تاریکی ہے. اور اللہ ولی ہے مومنین کا اور ان کو ظلمات سے نکالتا ہے، نورانیت پہ لاتا ہے، اس کا مطلب کیا ہے؟ اس کا مطلب ہے ولی اگر خدا کی ولایت میں میں آ گیا ہوا تو میرے اندر حسد اتنی کم ہوگی جتنا میں خدا کی ولایت میں آیا ہوں، میرے اندر نفرت اتنی کم ہوگی جتنا میں خدا کی ولایت میں آ گیا، میرے اندر بغض کینہ نفرتیں اتنی کم ہوں گی جتنا میں خدا کی ولایت میں آیا ہوں. یہ وہ اسکیل ہے جس سے میں اپنے آپ کو دیکھ سکتا ہوں، بھائی میں ولایت خدا میں ہوں یا کہاں پر ہوں. اب اس سے زیادہ کیا ہو سکتا ہے؟ اس کا ہمارے موضوع سے تعلق کیا ہے؟ چند جملے اس میں بھی عرض کر دیتا ہوں. درود بھیجے گا محمد و آل محمد، صلی علی محمد و آل محمد. میں نماز شروع کرنے والا ہوں، نماز شروع کرنے والا اور نہ میں چاہتا ہوں کہ میری نماز اچھی ہو. ساری ترکیبیں اختیار کروں جو ابھی ذکر ہو چکی ہیں آپ کے سامنے. اچھا اب میں چاہتا ہوں کہ نماز نورانیت سے شروع ہو، ظلمات سے شروع نہ ہو. کیوں؟ نماز معراج ہے، میں چاہتا ہوں اور اوپر جاؤں. اگر میں ظلمات سے شروع کروں گا میں کہیں نہیں جانے والا، میں یہیں رہ جاؤں گا، میری نماز قبول نہیں ہوگی نعوذ باللہ تعالی. میں نورانیت سے شروع کرنا چاہتا ہوں تو کیا چیک کروں؟ کرسٹ یہاں پر ہے، یہ چیک کرو دل میں کسی کی نفرت تو نہیں آ رہی اس وقت، کوئی لالچ تو نہیں ہے، ہرس تما دنیا سے محبت بڑھ رہی ہو، ان کو چیک کر لو. اس سے کیا پتا چلے گا؟ اس سے پتا چلے گا تمہاری نماز نورانیت سے شروع ہو رہی ہے یا نعوذ باللہ تعالی ظلمات سے شروع ہو رہی ہے. یہاں سے دیکھ، اس خاطر خدا متعال ہمیں نماز سے پہلے کہتا ہے وضو کرو. کیوں؟ اگر تم ظلمات میں تھے بھی تو میں تمہیں موقع دے رہا ہوں ظلمات سے باہر آؤ، ظلمات سے باہر آؤ. یہ ذرا وضو کی دعاؤں کے اوپر غور کیجئے گا، اگر آپ معمولاً پڑھتے ہوں گے، نہیں پڑھتے ہوں گے تو پڑھنے کی کوشش کریں. سب سے پہلا کام یہ کریں ان دعاؤں کے معنی کو سوچیں، کیا ہے یہ؟ اللہم بیض وجہی یوم تسود فیہ الوجوہ، پانی ڈالتے وقت چہرے پہ یہ کہے، خدایا میرے چہرے کو نورانی کر دے اس دن جس دن چہرے سیاہ پڑ رہے ہوں گے. اسٹارٹ سے ہی خدا کہہ رہا ہے نورانیت کا ذکر کرو، نورانیت لاؤ، وضو کروا رہا ہے ہمیں، تم ظلمات سے نکلو. خدا کا محبوب دل کون سا ہوگا؟ میں آپ کے سامنے مثال رکھ لیتا ہوں، بلکہ روایت کا سہارا لے لوں، مثال نہ دوں، درود بھیجے گا محمد والے محمد پر، محمد والے محمد وعجل فرج. عجیب ایک روایت ہے، عجیب اس لحاظ سے کہ اس نے خدا کے محبوب قلب کو ہمیں بیان کر دیا. قلب میں نے عرض کیا کئی دفعہ، دل نہیں ہے، برین نہیں ہے، قلب نفس کی ایک حالت ہے. کون سا قلب خدا کو پسند ہے؟ آپ نماز پڑھنے کھڑے ہوئے ہیں نا، آپ چاہتے ہیں کہ خدا آپ پہ توجہ دے. مستحبات میں سے انی وجہت وجہی للذی فطر السماوات والارض، میں اپنے چہرے کا رخ کر رہا ہوں اس کی طرف جس نے زمین و آسمان کو خلق کیا ہے. انا صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین، نماز پڑھنا، عمل انجام دینا، سب کام میرا خدا کے لیے، زندگی موت سب خدا کے لیے. کیا چاہتے ہیں؟ خدا میرے اوپر توجہ دے، یہی چاہ رہے ہیں نا. یہ باقی سب کیا کر رہے ہیں؟ اس لیے کر رہے ہیں کہ خدا مجھ پہ توجہ دے. خدا کس قلب پہ توجہ دیتا ہے؟ کس قلب پہ توجہ دیتا ہے؟ کاش یہ روایت میں آپ کی خدمت میں عرض کر پا رہا ہوں اچھے طریقے سے. فرمایا دو طرح کے قلب ہیں جن کو خدا بہت پسند کرتا ہے، دو قلب ہیں انہیں خدا بہت پسند کرتا ہے. ایک وہ قلب جس کے اندر غم ہو. کس چیز کا غم؟ کس چیز کا غم؟ میری گاڑی چوری ہو گئی، میں نماز پڑھنے کھڑا ہوا ہوں، میرے دل میں غم ہے میری گاڑی چوری ہو گئی، یہ خدا کو پسند ہے؟ نہیں، دنیا کا غم نہیں، اس بات کا غم کہ خدایا مجھے تیرے سامنے پہنچنا ہے، پتہ نہیں میں تیار ہوا ہوں نہیں ہوا ہوں، مجھے قبر میں جانا ہے، تو نے بے پناہ نعمتیں دی ہیں، پتہ نہیں میں نے کیا کیا ان کے ساتھ، پتہ نہیں میں نے جو زندگی گزاری اس میں کتنے لوگوں کا حق ابھی میری گردن پر ہے جو ابھی برزخ میں میرے سامنے کھڑے ہونے والے ہیں. غم، غم. خدا کو وہ قلب پسند ہے جس میں غم ہے. پھر فرمایا خدا کو وہ قلب پسند ہے جس میں شکر ہے. شکر، کتنی ہی مصیبت میں ہو شکر کی گنجائش ہے یا نہیں ہے؟ وہ بقول اس واقعے کے مطابق جس میں حضرت موسیٰ علیہ السلام نے کہا خدا ہے تیرا شاکر بندہ، کہا فلانی ہے، اس کے پاس گئے، جسم مفلوج، بیماریاں سب چڑھی ہوئی، کچھ نہیں بچا جسم کے اندر، صرف زبان تھوڑی تھوڑی ہل رہی ہے. حضرت موسیٰ علیہ السلام کان نزدیک کرتے ہیں تو وہ کہہ رہا ہے خدایا تیرا شکر، خدایا تیرا شکر. حضرت موسیٰ علیہ السلام نے گویا اس سے پوچھا شکر کس بات کا ہے؟ کس بات کا؟ ٹانگ چل رہی ہے؟ نہیں. آنکھیں چل رہی ہیں؟ نہیں. کوئی ہے اطراف میں دیکھ بھال کرنے والا؟ کوئی نہیں. شکر کس بات کا ہے؟ تو اس نے حضرت موسیٰ علیہ السلام نے کہا کہ میرے جیسے تم نے دنیا میں کتنے دیکھے؟ کہا نہیں دیکھے. کہا اس کا مطلب ہے خدا میرے اوپر ایک خاص نظر رکھے ہوئے ہے. شکر اس بات کا خدا مجھ سے کچھ چاہ رہا ہے. اللہ اکبر. یہ شہداء کربلا تھے نا, یہ اس کا شکر کر رہے تھے کہ ہم حسین کے ساتھ ہیں. شکر شکر. وہ منصب ملا جو کسی کو نہیں ملا. اس وقت کسی کو سمجھ میں نہیں آ رہا تھا, اب پوری دنیا کو سمجھ میں آ رہا ہے. ہر قوم قبیلہ اس بات پہ لڑتا ہے میرا بھی ایک بندہ وہاں پہ تھا. صحیح. تو آپ نماز پڑھنے کھڑے ہوئے ہیں, آپ چاہتے ہیں کہ نورانیت کے ساتھ نماز شروع کریں, کہاں سے شروع کریں؟ اپنے دل کو دیکھو اس میں کیا ہے, اس وقت شکر ہے یا نہیں ہے. شکر سے شروع کرو. بغض و کینہ, حسد, نفرتیں, لالچ, طمع, حرص نکالو. اچھا اب ایک اگلا سوال ہے, یہ نکالتے کیسے ہیں, نکالیں کیسے بھائی؟ مثال آپ ایک جگہ بیٹھے تھے, وہاں بزنس کی ڈیل ہو رہی تھی. ہمارے بہت سارے کمیونٹی کے لوگ بینکوں میں کام کرتے ہیں, میں تو ان بیچاروں کے اوپر ترس کھاتا ہوں. یہ سارے دن مانیٹر کو دیکھتے رہتے ہیں, اس پہ نمبرز چل رہے ہوتے ہیں, پھر ایک دم سے ان کو خیال آتا ہے نماز پڑھنی, اٹھ کے آیا بیچارہ نماز, اس کے تو دماغ سے نمبر کیسے نکلتے ہوں گے. سورہ حمد کو بھی نمبر میں ہی پڑھتا ہوگا میرے خیال میں. یہ بھائی ایک آدمی ایک انوائرمنٹ میں پھنسا ہوا, ایک میٹنگ ہو رہی تھی وہاں پہ بڑی چک چک بک بک چل رہی تھی, اس میں سے نکل کے آیا نماز پڑھنے کے لیے. اب اس کو پتا ہے کہ یہ ظلمات تھی, اب مجھے نورانیت میں جانا ہے, کیا کروں اس کے لیے؟ یہ مفید بات آپ کی خدمت میں عرض کرنے کی کوشش کروں گا. درود بھیجے گا محمد والے محمد. صلی علی محمد والے محمد. معجل فرج. بہت ساری روایتوں کو میں عرض نہیں کرتا, روایتوں کے مفہوم کو عرض کر دیتا ہوں. روایتوں میں ہے کہ اگر تمہیں اپنے دل کو زندہ رکھنا ہے, احیاء قلب, دل کو زندہ رکھنا ہے تو کیا کرو؟ کہتے ہیں موت کو یاد کرو, موت کو یاد کرو. اچھا اب میں اس نماز میں کیسے کروں؟ سیناریو میں نے بتا دیا, دنیا میں پھنسا ہوا ایک آدمی ہے, تھوڑی دیر کے لیے نکلا ہے نماز پڑھنے کے لیے, کھڑا ہوا ہے, اس کو پتا ہے 10 منٹ سے زیادہ ٹائم نہیں ہے, لوگ انتظار کر رہے ہیں, کام پڑا ہوا ہے, 10 منٹ کے اندر نماز پڑھ کے واپس جانا ہے, اور وہ چاہتا ہے نماز اچھی پڑھے, کیا کرے؟ ہم نے عرض کیا اذان دے, اقامہ دے, ایک کام کر لے. اب آپ اگر اس کو سیریس لے پائے نا بہت اچھا ہو جائے گا. جیسے ہی نماز پڑھنے کے لیے کھڑا ہو, اپنے آپ سے ایک سوال پوچھے, اگر یہ آخری نماز ہوئی تو کیا ہوگا؟ کوئی گارنٹی ہے کہ اس کے بعد والی نماز بھی آئے گی؟ ہے کوئی گارنٹی کسی کے پاس؟ دنیا میں کوئی انسان گارنٹی دے سکتا ہے اگلی نماز تک زندہ ہے؟ نہیں دے سکتا. سادہ ترین کام یہ کرے, اپنے آپ سے پوچھے اگر یہ آخری نماز ہوئی تو کیسے پڑھنا چاہو گے؟ اچھا اگر مجھے اسی نماز پہ مرنا ہے تو ابھی 5 منٹ پہلے جو چیزیں میرے لیے اہم تھیں اب اہم ہوں گی؟ یہ ختم ختم. میں نے بیمار کو دیکھا ہے, بیمار کو, بیمار نہیں تھا, صحت مند تھا, اتنی چیزیں اس کے لیے اہم تھیں, اس کے لیے دنیا سے لڑنے کو تیار, اس سے جھگڑا, اس پہ کیس, اس کے ساتھ وہ, اس کے ساتھ وہ. ایک بیماری میں مبتلا ہوا, سر سے پاؤں تک عاجز ہو گیا, سب سے بیزار بیٹھا ہے, کہہ رہا ہے جہنم میں ڈالو سب, مجھے کچھ نہیں چاہیے. اب تو 15 منٹ پہلے تو تم کیس کر رہے تھے سب کے اوپر, 15 منٹ پہلے تو تم جنگ کرنے کو تیار تھے سب سے, اب کیا ہوا؟ اب اس کو موت نظر آ رہی ہے, اور اس کو پتا ہے کہ ان سب چیزوں کے لیے جس کے لیے میں مر رہا تھا اس کی کوئی قیمت نہیں ہے. ضروری ہے کہ پہلے کچھ ہو ہمارے ساتھ پھر ہمیں سمجھ میں آئے؟ پہلے نہیں سمجھ سکتے. تو بھائی نماز پڑھنے کھڑے ہوں تو آپ ایک منٹ کے لیے اپنے آپ سے سوال کریں. اچھا آپ یہ نہ کہیں کہ ان کاموں کے لیے بہت وقت چاہیے. نہیں, وقت نہیں چاہیے ہوتا, صرف توجہ چاہیے ہوتی ہے. کھڑے ہوں اپنے آپ سے ایک سوال پوچھیں, کیا یہ ہو سکتا ہے کہ یہ آخری نماز ہو؟ हाँ हो सकता है, हो सकता है, बस फिर तुम खुद सोच लो कैसी पढ़ना चाहते हो। कुछ खुदा से कहना है इस आखिरी नमाज में, कुछ खुदा के सामने एतराफ़ करना है, कर लो, क्यों रिस्क ले रहे हो। अच्छा मैं ज़ाहिर है कुछ हर इंसान के कुछ ना कुछ आइज़ा अकरबा होते हैं जो फौत हो जाते हैं, तो फौत होते हैं तो फिर कब्रिस्तान जाना पड़ता है, इंसान कब्रिस्तान जाता है, अगर अजीज़ ज़्यादा फौत हो जाए तो कब्रिस्तान ज़्यादा जाता है। फिर तो मुझे एक बात समझ में आई कि जो खुदा ने मौत का निज़ाम रखा है कि हमारे आइज़ा जिनको हम चाहते हैं वो मर जाते हैं, ये उनका मरना हमारे लिए मौत को आसान करता है। पाकिस्तान से बाहर एक शहर में गया, वहाँ पे एक ज़माने में बहुत ज़्यादा कम्युनिटी थी, फिर ख़त्म हो गई कम्युनिटी, तो वहाँ पुरानी जो कम्युनिटी थी उसके एक बुज़ुर्ग वहाँ पे थे, तो मुझसे कहने लगे कि आज मैं आपको सैर कराता हूँ शहर की। वो ख़ुद काफ़ी बुज़ुर्ग थे, मैं उस वक्त थोड़ा उम्र में और कम उस वक्त कम था, तो मैंने कहा कि अब ये बेचारे मुझे क्या सैर कराएंगे, तो मुझे कोई जवान लेके जाए ताकि वो थोड़ा आगे पीछे। तो उन्होंने कहा नहीं मौलाना आप कुछ घंटे मुझे दो, मैं आपको एक सैर कराता हूँ। मैंने कहा चलो ठीक है। वो गए बंदे खुदा मुझे कब्रिस्तान ले गए, कब्रिस्तान। मैंने कहा लो भाई आज तो मैं फंस गया, तो कब्रिस्तान ले आए। कहने के मौलाना मेरी सारी दोस्ती यारी यहाँ बैठी है, मेरी सारी दोस्ती यारी यहाँ बैठी है। कहने के जब मैं घबरा जाता हूँ मैं यहाँ आ जाता हूँ, इसके लिए मरना आसान है। क्यों? बकौल उसके उसकी दोस्ती यारी वहाँ बैठी हुई है, उसको पता है मैं यहाँ से निकलूँगा ना तो उन लोगों के पास जाऊँगा जिससे मेरा दिल नज़दीक था। ये मौत का एक अजीब असर है, खबरों का एक असर है। तो आप क्या करें जब आप नमाज पढ़ने खड़े हों, अपने आप से पूछें भाई ये हो सकता है कि ये आखिरी हो? हाँ हो सकता है। या जब कभी कब्रिस्तान वगैरह जाते हैं मुख्तलिफ जगहों के ऊपर, मसलन जब आप कब्रिस्तान जाएंगे कोई और मैयत भी शायद दफन होने के लिए आ रही हो, इस मंजर को याद कर लें। और जब नमाज पढ़ने खड़े हों अगर कल्ब में थोड़ी गफलत है, इधर उधर भाग रहा है, तवज्जो नहीं दे रहा, तो अपने आप को ज़रा सा एक सेकंड के लिए रोकें और अपने आप से पूछें कि तुम्हें याद नहीं तुमने कहाँ रहना है, फिर बाद में खबर भूल गए, असल घर कहाँ है, क्यों इधर उधर देख रहे हो, तुम्हारा असली घर कब्र है। ये चीजें हमें इंसान बना सकती हैं, नमाज में मदद दे सकती हैं। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद मोहम्मद वाले मोहम्मद वाजिल फरज। जो इंसान का नफ्स है इसकी मिसालें उलमाए अखलाक वहशी घोड़े से देते हैं, वहशी घोड़े से। कुछ घोड़े होते हैं जिनको राम किया जा चुका होता है, कुछ होते हैं जिनको राम नहीं किया होता, जिनको राम नहीं किया होता अपनी मर्जी से भागते हैं, हाथ से छुड़ा के भाग जाएगा। ये हमारा नफ्स ये इसी तरह का है, कंट्रोल नहीं करेंगे हर गलत वादी में जाएगा, और नमाज में तो खास कर जाएगा। इसके लिए कंट्रोल चाहिए। कंट्रोल क्या है? ये जिक्र मौत है, ये जिक्र मौत है, यहाँ से लेकर चले। तो जो नफ्स के ऊपर हसद बुग़्ज़ ज़ुलमात है इसे कंट्रोल करना आसान हो जाएगा, आपकी ज़िंदगी अच्छी गुजरेगी। एक इसका एक असर और आपकी खिदमत में अर्ज़ कर दूँ, और उसका ताल्लुक हमारी बरज़ख़ की ज़िंदगी से है, और इसके लिए मैं मुझे एक दो जुमले और भी अर्ज़ करने हैं। बहरहाल दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर सल्लल्लाहु अला मुहम्मद वाले मुहम्मद वाजिल फर्ज। पिछले सालों में हमने जो इन्हीं अय्याम में मुख्तलिफ मजालिस पढ़ी हैं उनमें हमने एक ज़माने में बरज़ख़ की ज़िंदगी के बारे में पढ़ा था, और उसमें यह अर्ज़ करने की कोशिश की थी कि भाई ये जो ज़िंदगी हमारी यहाँ पर है इसका हमारी बरज़ख़ की ज़िंदगी से बराहरास्त ताल्लुक़ है, बराहरास्त ताल्लुक़ है। यानी जो कुछ हम यहाँ पर कर रहे हैं वो अगर हम एक जुमले में कहें, हम इस वक्त अपनी बरज़ख़ बना रहे हैं। बिल्कुल सही जुमला होगा अगर मैं आपसे कहूँ हम लोग अपनी बरज़ख़ खल्क कर रहे हैं, ये हम कर रहे हैं इस वक्त। तो मिसाल के तौर पर अगर एक आदमी के अंदर बसीरत है, बसीरत है, और बसीरत यहां पर होने का मतलब है बरज़ख की जिंदगी में आंखों वाला होना, तो जितनी देर इसके दिल में बसीरत है یہ وہاں پر صاحب بصارت ہے، اور جتنی دیر اس کے دل میں یہاں غفلت ہے وہاں پر کیا ہے؟ وہاں پہ اندھا ہے، وہاں پہ اندھا ہے. اچھا اب آپ اپنے آپ سے ایک سوال پوچھ لیں، تمہیں برزخ میں آنکھیں چاہیے یا نہیں چاہیے؟ یہاں زندگی 50-60 سال 70 سال 80 سال ہے، وہاں کتنی ہے؟ الا ماشاءاللہ لاکھوں سال ہو سکتی ہے. آنکھیں چاہیے نہیں چاہیے؟ چاہیے تو غفلت مت کرو، اللہ پہ توجہ دو، بصیرت بڑھاؤ. یہ جو کنیکشن ہے نا اس دنیا اور اس دنیا کا، اتنا خوبصورت ہے انسان کو کنٹرول دینے کے لیے. تو آپ کو میں کئی نسخے عرض کر چکا ہوں ابھی تک، کہ اگر آپ کو اور مجھے کنٹرول میں مشکل ہو رہی ہو، میں نے مثالیں عرض کی، دنیا میں مشغول ہوتے ہیں، باہر نکلتے ہیں، 5 منٹ کے لیے نماز پڑھنی ہے، 10 منٹ کے لیے نماز پڑھنی ہے، اتنا سخت ہوتا ہے اس دماغ کو کنٹرول کرنا، وہی کچھ چل رہا ہوتا ہے جو ابھی 10-15 منٹ پہلے ہو رہا ہوتا ہے، کیسے کنٹرول میں لے کر آئے؟ موت کو یاد کرو، برزخ کو یاد کرو، کنیکشنز کو چیک کرو. اگر اسی حالت میں نماز پڑھنے کھڑا ہوا، یہ نماز قبول ہوگی یا نہیں ہوگی؟ نہیں ہوگی. اس ذکر کو کیسے لے کر آؤں؟ برزخ کو لے کر آؤ، کہ اگر میں اسی حالت میں کھڑا ہوا، نعوذ باللہ تعالی، میری بصیرت نہیں بڑھی، نعوذ باللہ تعالی، اس کا مطلب ہے مجھے اندھے پن میں جانا پڑے گا. اندھا پن قبول ہے مجھے؟ نہیں ہے قبول، خدا پہ توجہ دو. مرنا ہے یا نہیں مرنا ہے؟ مرنا ہے. پھر یہ اہم ہوگا جو ابھی 15 منٹ پہلے ہو رہا تھا، اتنی سی بھی ویلیو نہیں ہے. آج ہی اگر بیمار ہو گیا، نعوذ باللہ تعالیٰ، کسی ایک بستر کے اوپر پڑ گیا، جب میرے اندر ساری طاقتیں ختم ہوئی، یہ جس کے لیے 10 منٹ پہلے لوگوں سے لڑ رہا تھا، یہ اہم ہوگا میرے لیے؟ کیوں دھوکہ دے رہا ہوں پھر اپنے آپ کو؟ نماز پڑھوں ڈھنگ سے؟ اچھا جو کچھ بھی تھا، چلو کہو اہم تھا، اب جس کے پاس جا رہا ہوں اس کے پاس اس کو بھی نپٹانے کی طاقت ہے یا نہیں ہے؟ اچھی مثال دے دیتا ہوں، کہ جو مثال کے طور پر مشغولیت بری نہیں ہے، مثلا نعوذ باللہ، سب کو خدا محفوظ فرمائے، میرا کوئی بیمار ہو گیا، عزیز کوئی بیمار ہو گیا، میں ہاسپٹل میں ہوں، اس کی بیماری کو دیکھ رہا ہوں، اس کی تکلیف میں دیکھ رہا ہوں، تمام تکلیفیں دیکھنے کے بعد اب اچانک میں نکلا ہوں نماز پڑھنے کے لیے، اور میرا ذہن اٹکا ہوا ہے کہ اس کا ڈاکٹر آنے والا ہے، اس کا آپریشن ہونے والا ہے، اس کی یہ دوائی ہونے والی ہے، ایک منٹ کے لیے اپنے آپ کو روک کے پوچھوں، اس بیماری اور اس کو شفا دینے والا کون ہے؟ یہی خدا ہے. تو ادھر کیوں دیکھوں، ادھر کیوں نہ دیکھوں؟ ادھر دیکھو، یہ خدا ہے، سارے کام تو اس نے سنبھالنے ہیں. یہ ہمارے اندر توحید کی کمی ہے، یہ توحید کی کمی ہے جو ہمیں ادھر ادھر دیکھنے کے اوپر مجبور کرتی ہے. اگر واقعاً توحید ہو تو پھر اور کچھ نہیں ہوگا، پھر پھر وہی ہوگا، انی وجہت وجہ للذی فطر السماوات والارض حنیفا مسلما وما انا من المشرکین. کیوں یہاں پہ آیا ما انا من المشرکین؟ چونکہ اگر یہ سب کو جانتے بوجھتے بھی میں خدا پہ توجہ نہیں دے رہا، اس کا مطلب ہے میری توحید کے اندر کمی ہے، میرے اندر شرک آ رہا ہے، میرے اندر شرک آ رہا ہے. یہ وہ سفر ہے جو عبادت سے عبودیت کا ہے، اور اس کو میں نے کافی تفصیل سے آپ کی خدمت میں نماز کے سلسلے میں عرض کیا ہے. اب مجھے انشاءاللہ ایک اگلا سیشن کریں گے، اگلی مجلس میں خدا توفیق دے انشاءاللہ، تو اس میں ہم یہ عرض کرنے کی کوشش کریں گے کہ نماز کے مختلف اراکین کے دوران سوچنا کیا ہے تاکہ بندگی بڑھے، کیا سوچوں کہ بندگی بڑھے. اور اس کو میں کبھی کبھی 10 منٹ میں بھی کہہ دیتا ہوں، اور کبھی تھوڑا تفصیل سے عرض کرتا ہوں. تو کل میں اس کو تھوڑا سا تفصیل سے عرض کرنے کی کوشش کروں گا، اور مجھے اپنے اوپر اس کا اثر بہت اچھا لگا ہے، اپنے اوپر اس کا اثر بہت اچھا لگا ہے. اور انشاءاللہ آپ میں سے جو بھی اس کے اوپر عمل کریں گے وہ انشاءاللہ اس سے مستفید ہوں گے. اور میں ہر روز آپ کو ایک بات یاد دلا رہا ہوں، ہر روز یاد دلا رہا ہوں تقریباً، وہ کیا ہے مجھے، کہ آپ نے درود پڑھتے وقت سوچنا ہے امان محمدی، امان محمدی. نماز شروع کرتے وقت سوچ سکتے ہیں، جواب کہیں اشہد ان، نبی کا نام لے کر کہیں اشہد ان محمد رسول اللہ، درود بھیجے گا محمد و آل محمد. उसी वक्त सोचें, खुदा ये जो मैं गवाही दे रहा हूँ, मैं गवाही दे रहा हूँ इसकी, तो इसके बदले में मुझे उनकी अमान नसीब कर दे, मुझे उनकी दुआ नसीब कर दे। ये खुदा का अजीब निज़ाम है। आपने शायद गौर किया हो, मैं किसी हद तक इसको अर्ज़ करने की कोशिश करता हूँ, ये जो तशहुद के बाद दुआ है, वो तकब्बल शफाअतहू वरफा दरजता, खुदाया उनकी शफाअत को कबूल फरमा और उनके दर्जे में इजाफा फरमा। ये दुआ है या नहीं है? ये दुआ। मैं कौन होता हूं कि अल्लाह से कहूं उनके दर्जे में इजाफा फरमा? मेरी क्या हैसियत है? अगर सही पूछो तो दुरूद क्या है? ऐ खुदाया उनके ऊपर सलवात नाजिल फरमा। अच्छा, मैं हूं कौन जो खुदा से कहूं कि उन पर सलवात नाजिल फरमा? वो खुद काबा कौसैन और मैं जमीन का एक अदना सा कीड़े की तरह, और मैं अल्लाह से कह रहा हूं तू उनके ऊपर दुरूद नाजिल फरमा, तू है कौन? ये मैं जो कह रहा हूं ना, ये सिर्फ एक काम के लिए कह रहा हूं। वो ये कहना चाह रहा हूं खुदा से, खुदा वो जो नबी तेरे महबूब है ना, मैं भी उनका नौकर हूं, मैं भी उनका नौकर, मैं भी उनका खादिम हूं। इस नौकरी को हमसे कबूल कर ले। ये जो हम कह रहे हैं ना तकब्बल शफात हो, तो हम ये अपनी नौकरी कबूल करवाना चाह रहे हैं। ये गवाही भी इसी बात की दे रहे हैं कि खुदा मैं गवाही देता हूं कि मैं उनका मानने वाला हूं। आयज़ान मोहतरम, ये इस तरह का एक मामला लेके चलेगा, और इंशाअल्लाह इन बातों पर आप अमल कर रहे होंगे, आहिस्ता आहिस्ता इसकी नूरानियत को और ज़्यादा अपने अंदर एहसास करेंगे। चंद जुमले मसाइब के अर्ज़ करूँगा और इंशाअल्लाह ख़ानदान अहले बैत अतहार अलैहिस्सलाम के हुजूर अर्ज़ अदब करते हुए, उनके मसाइब को ज़िक्र करते हुए दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद पर। हम लोग जो मसाइब का ज़िक्र करते हैं, बाद वक़्त मसाइब बयान करते करते इंसान का जहन कुछ पॉइंट्स हासिल कर लेता है, इंसान के जहन में कुछ चीज़ें आती हैं। मिसाल के तौर पर बहुत दफ़ा ऐसा होता है, मसलन हम किसी जिक्र को कर रहे होते हैं, नबी के बारे में कोई रिवायत पढ़ते हैं, अचानक जहन के अंदर एक सवाल आता है, भई ये रिवायत सही कैसे हो गई? तो मिसाल के तौर पर एक रिवायत बहुत मशहूर है, आपने सुनी होगी, वो ये कि अल्लाह के नबी ने इरशाद फरमाया कि मुझ पर वो मसाइब टूटे जो किसी पे नहीं टूटे, किसी नबी पे नहीं टूटे। ये अल्लाह के नबी ने रिवायत की है, मुझ पर वो मसाइब टूटे जो किसी नबी पे नहीं टूटे। अच्छा, हमें अंबिया की तारीख में पता है कि अंबिया में बाज़ अंबिया ऐसे थे जिनके ऊपर मुनकरीन ने पत्थरों की बारिश की, और पत्थरों की इतनी ज़्यादा उनके ऊपर हमले किए कि उसी के अंदर गर्क होकर शहीद हो गए। ये हैं अंबिया की तारीख। बनी इसराइल के अंबिया की तारीख में एक नबी का वाकया मौजूद है जिनको लोग पकड़ने की कोशिश करते हैं मारने के लिए, तो वो एक बहुत बड़ा दरख्त था, उसके तने में छुप गए थे, तो इन बदबख्तों ने उस तने को बंद करके दरख्त को आरी से काट दिया। ये वाक़ियात अंबिया के अंदर हैं, ऐसे वाक़ियात। तो इंसान ये वाक़ियात अंबिया पढ़ता है और उसके बाद अल्लाह के नबी की रिवायत पढ़ता है, तो अपने आप से सवाल करने लगता है, भाई ये रिवायत सही कैसे है? तो फिर आप खुद ब खुद, आपका जहन इसका जवाब देगा, खुद ब खुद आपका जहन जवाब देगा। मैं आपसे एक बात पूछूंगा, बाप होने के नाते, भाई होने के नाते, अपने ऊपर मुसीबत आती है ये ज़्यादा मुश्किल होती है, या अपने किसी बहुत चाहने वाले पे मुसीबत आए वो ज़्यादा मुश्किल होती है? मसलन हम बाप होने के नाते, औलाद होती है ना, इंसान खुद प्यासा हो ये ज़्यादा मुश्किल है, या औलाद प्यासी हो ये ज़्यादा मुश्किल है? कौन सा ज़्यादा मुश्किल है? खुद आपको पता है, इंसान 10 मुश्किल झेल लेता है औलाद पे ना आए, ये होता है, 10 मुश्किलात झेल लेता है اولاد پہ نہ آئے تو اب بس میں 10 بستہ ہی عرض کر سکتا ہوں. کسی نبی سے پوچھنا کہ آپ انبیاء میں کسی کی بیٹی کو تماشا لگا ہے کیا؟ انبیاء سے پوچھو کبھی ایسا ہوا ہے؟ کوئی نبی مجھے نہیں معلوم, میں تھوڑا بہت تاریخ سب پڑھتے رہتے ہیں, ہمیں کسی نبی کا نہیں پتا جس کی 11 نسلیں شہید ہوئی ہوں. 11 نسلیں نہیں معلوم. اور عجیب یہ ہے کہ 11 نسلوں کو شہید کرنے والے وہ لوگ تھے جو خود اس نبی کو مانتے تھے, نبی کو مانتے تھے, پھر بھی نسل شہید ہو رہی تھی. 11 نسلیں شہید ہوئی ہیں, اور کیسے کیسے شہید ہوئی ہیں, سالوں زندان میں رہ کے شہید ہوئی ہیں, کبھی زہر سے شہید ہوئے, کبھی شمشیروں سے شہید ہوئے. انبیاء کے اوپر پتھروں کی بارش ہوئی. میں مقایسہ کرنا اچھا نہیں سمجھتا, لیکن آپ کو صرف چند لمحوں کے لیے اہل بیت اطہار کے غم سے نزدیک کرنے کے لیے, رسول خدا دیکھ رہے ہوں کہ امام حسن مصطفیٰ کے جنازے پہ تیر چل رہا ہے, اللہ کے رسول کے غم کو سوچو. یہ تو آج کل کے جو ایام ہیں یہ اسارت کے ایام ہیں, اہل بیت اطہار علیہ السلام کی اسارت کے ایام ہیں. ہمارے پاس کتنی روایات موجود ہیں, نبی خدا نے کبھی یہ واقعہ سنا کہ کسی نے اپنی بچی کو تماشا مارا تو اس شخص سے کہا کہ تمہیں ایسے نہیں کرنا چاہیے تھا, تمہیں اپنی بچی کے ساتھ یہ نہیں کرنا چاہیے تھا, آج تو 10 بستہ بس عرض کروں گا. اس نبی کی نواسیوں کو لے کر بازاروں میں جاتے ہو, مولا سید سجاد کا کیا مقام, کیا عظمت ہے. اگر میرے جیسے طالب علم بیان کرے تو میں صرف اتنا کہوں گا کہ وہ مصیبت کسی نے نہیں اٹھائی تو مولا امام سجاد نے اٹھائی. کوئی بازاروں تک نہیں آیا جہاں مولانا امام سجاد علیہ السلام تشریف لائے ہیں, اور جس خاطر جب بھی امام سجاد سے پوچھا گیا کہ مولا مصائب کو بیان فرمائے, مولا فرماتے تھے شام کا بازار. اسارت کے ایام ہیں. تو میں ایک روایت بس آپ کی خدمت میں اور عرض کروں گا, جب کربلا سے قافلہ روانہ ہوا ہے, کوفہ پہنچا ہے, تو یہ شاید دوسرا دن ہوگا یا تیسرا دن ہوگا, اہل بیت اطہار کربلا سے چلے کوفہ پہنچے, یا دوسرا دن ہوگا یا تیسرا دن ہوگا. ایک شخص مسلم نام کر کے ہے, کوفی ہے, وہ روایت کرتا ہے, کہتا ہے اعلان ہوا کہ قیدیوں کا ایک قافلہ لایا جا رہا ہے. کہتا ہے پورا شہر تیار کیا گیا تھا, میں بھی قافلے کو دیکھنے گیا تو میں نے دیکھا کہ ایک قافلہ لایا گیا ہے, اس میں کچھ بیبیاں ہیں, نیزوں کے اوپر سر لگے ہوئے ہیں, آگے ایک جوان تشریف لا رہے ہیں, ان کے گلے میں توق ہے اور ان کے پاؤں میں زنجیریں بندھی ہوئی ہیں. عزیز و مسلم کہتا ہے میں نے ان زنجیروں سے خون بہتا دیکھا ہے. آج ابھی 2 دن گزرے ہیں, یہ کہہ رہا ہے زنجیروں سے خون بہتا دیکھا ہے. ہمارے پاس ایک روایت ہے کہ جب امام شام پہنچے ہیں تو زنجیروں نے ہڈیوں کی سفیدیوں کو بھی آشکار کیا تھا. اور ایک آخری روایت عرض کر دوں مولا امام سجاد کے مصائب میں اس حوالے سے, ایک عجیب لمحہ ہے. اجا آپ نے ایک جملہ سنا ہوگا, مولا امیر المومنین نے امامہ اتار کے ماتم کیا تھا, ایسا ہی ایک ماتم پانچویں امام نے کیا. جب مولا چوتھے امام کے جنازے کو تیار کرنے لگے, امامہ اتار کے ماتم کیا, کہا میں نے اپنے بابا کے زنجیروں کے نشان دیکھے. الا لعنت اللہ علی القوم الظالمین. پروردگار تجھے واسطہ نبی اولاد نبی کا, ان آنسوؤں کے صدقے میں, اہل بیت اطہار کے مصائب کے صدقے میں, وقت کے امام کے ظہور مبارک میں تعجیل فرما. ان کی نصرت کی سعادت نصیب فرما، اس راہ میں شہادت نصیب فرما، ماتم حسین.